الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا وسندنا ومولانا محمدا عبده ورسوله أما بعد وأن عائشة رضي الله تعالى عنها قالت ما غرت على أحد من نساء النبي صلى الله عليه وسلم ما غرت على خديجة رضي الله تعالى عنها وما رأيتها قط ولكن كان يكسر ذكرها وربما ذبح الشاة ثم يقطعها أعضاء ثم يبعثها في صدائك خديجة فربما قالت له كأن لم يكن في الدنيا إلا خديجة فيقول إنها كانت وكانت وكان لي منها ولد. اس حدیث میں حضرت عائشہ رضی اللہ تعالی عنہا روایت کرتی ہے نبی کریم صلی اللہ علیہ وسلم کی بیویوں میں سے کسی پر اتنا رشک حضرت عائشہ کہتی ہے مجھ کو نہیں آتا تھا جتنا خدیجۃ الکبریٰ رضی اللہ تعالیٰ عنہا پر آتا تھا. میں نے اس کو دیکھا بھی نہیں تھا. حضرت عائشہ فرماتی ہے میں نے دیکھا بھی نہیں تھا حضرت خدیجہ کو. رسول اللہ صلی اللہ علیہ وسلم کثرت کے ساتھ ان کا تذکرہ فرماتے تھے. بسا اوقات بکری ذبح کر کے اس کے اعضا اس کا گوشت علیحدہ علیحدہ کر کے حضرت خدیجہ کی سہیلیوں کی طرف بھی رسول اللہ صلی اللہ علیہ وسلم بھیجتے تھے. اس پر میں یعنی حضرت عائشہ کہتی ہے اکثر کہہ دیا کرتی یوں معلوم ہوتا ہے کہ دنیا میں حضرت خدیجہ کے علاوہ کوئی عورت ہی نہیں آپ کے پاس. آپ فرماتے وہ ایسی تھی یعنی تعریف کے کلمات فرماتے اور فرماتے اس سے میری اولاد بھی ہے. ایک روایت میں ہے آپ بکری ذبح فرما کر حضرت خدیجہ کی سہیلیوں میں مناسب گنجائش کے مطابق ہر ایک کی طرف ہدیہ بھیجتے تھے. ایک روایت میں ہے آپ جب بکری ذبح فرماتے تھے تو فرماتے تھے اس کو خدیجہ رضی اللہ تعالیٰ عنہ کی پیاری سہیلیوں کی طرف بھیجو. ایک اور روایت میں ہے کہ حالہ بنت خویلد حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ کی بہن نے آپ کے پاس آنے کی اجازت طلب کی تو آپ کو حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ کی اجازت لینا یاد آ گیا. آپ اس پر جھوم گئے فرمایا اے اللہ حالہ بنت خویلد ہے. اس آج کی اس حدیث میں حضرت عائشہ رضی اللہ تعالی عنہا کی ایک بات ہے جو بیان کی جا رہی ہے کہ مجھ کو اتنا رشک کبھی کسی پر نہیں آیا. یعنی آپ صلی اللہ علیہ وسلم کو ان سے بڑی محبت تھی حضرت خدیجہ سے. حضرت خدیجہ رضی اللہ تعالی عنہا بڑی آبیدہ زائدہ تھی شبیداری کرتی تھی نبی کریم صلی اللہ علیہ وسلم پر. سب سے پہلے ایمان لانے والوں میں سے حضرت خدیجہ ہے. حضرت ابو بکر صدیق سے پہلے بھی ایمان لانے والی خدیجہ ہے. چار ہیں نا ایمان لانے والے پہلے عورتوں میں سے حضرت خدیجہ نمبر ون ہے. پھر ابو بکر صدیق ہے اور پھر حضرت علی ہے بچوں میں سے اور غلام میں سے حضرت زید بن حارثہ ہے. زید بن حارثہ جو ہے یہ تو رسول اللہ صلی اللہ علیہ وسلم کی بیوی حضرت خدیجہ جب نکاح میں آئی تھی تو ان کا غلام تھا زید. زید بن حارثہ کا واقعہ بھی عجیب ہے. कि इनकी माँ के साथ जैद अपनी माँ के साथ सफर में थे, मक्का के नहीं थे, कहीं और जगह के थे, माँ के साथ सफर कर रहे थे, छोटे बच्चे थे, 8 साल की उम्र थी। तो रास्ते में उस जमाने में काफले लूट लिया करते थे, तो उस पूरे काफले को डाकुओं ने, चोरों ने लूट लिया। तो माल के साथ साथ हजरत जैद को भी ले गए। और उस जमाने में मक्का मुकर्रमा में एक मंडी, एक मार्केट लगती थी, उस मार्केट में हर चीज बेची जाती थी। लोग इत्र बेचते थे, खुशबुएं बेचते थे। जैसे आफीफ कुंडी फरमाते हैं कि अब्बास इब्ने अब्दुल मुत्तलिब, नबी सल्लल्लाहु अलैहि वसल्लम के चचा, वो मेरे दोस्त थे, बड़ी बिजनेस किया करते थे। तो वो बाहर से इत्र लाते थे, खुशबुएं, और लाकर मक्का की मार्केट में बेचते थे। तो एक दिन मेरे दिल में आया कि मैं भी उनसे थोड़ी कुछ खरीदारी कर लूं। मार्केट में गया और मार्केट उस वक्त मीना के करीब होती थी, मक्का मीना जो है ना। तो मैंने देखा सूरज गुरूब होते हुए एक नौजवान खूबसूरत आदमी, उसने वुजू किया और वुजू करके नमाज के लिए खड़ा हो गया, और उनके पीछे एक और खूबसूरत बच्चा आया, वो भी खड़ा हो गया, और एक औरत आई, वो भी खड़ी हो गई और नमाज पढ़ रहे हैं। तो आफीफ कुंडी फरमाते हैं, मैंने अब्बास से कहा कि ये क्या कर रहे हैं, उससे पहले उन्होंने नमाज को देखी नहीं थी ना, कयाम है, रुकू है, सजदा है, क्या कर रहे हैं। तो अब्बास ने कहा, ये मेरा भतीजा है, मेरे भाई का बेटा, अब्दुल्ला का बेटा, वालिद भाई का इंतकाल हो गया, उनका बेटा है, इसका ख्याल ये है कि ये मेरा नया दीन है, अल्लाह का दिया हुआ, ये अपने आप को नबी कहते हैं, तो ये उनका दीन है। कहा, ये कौन है? कहा, ये मेरे दूसरे भाई का बेटा, अबू तालिब का बेटा है। कौन? हजरत अली। हजरत अली मुसलमान हो गए थे। हजरत अली के मुसलमानी का किस तीसरे चैनल पर रहा हूं? हजरत अली भी एक तो वो याद रखना, ठीक है, फिर दूसरी, ये तीसरी। तो मैं बात कर रहा था, हजरत अली रजी अल्लाह ताला अन्हु अपने चचा साहब भाई को मिलने के लिए आए, यानी नबी सल्लल्लाहु अलैहि वसल्लम को, चचा के बेटे थे ना, छोटे थे उस वक्त, 8 साल की उम्र थी हजरत अली की। तो चलो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अपने चचा को, बेटे को मिल के आता हूं। घर में गए तो देखा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम और हजरत खदीजा नमाज पढ़ रहे हैं। नमाज पूरी हो गई तो पूछा, ये क्या है, ऊपर नीचे क्या हो रहा है? सब कहा, देखो ये तो अल्लाह ने मुझे नबी बनाकर भेजा है, एक अल्लाह है और मैं उनका नबी हूं, तुम मुसलमान बन जाओ, और उस अल्लाह ने मुझे नमाज का हुक्म दिया है, मैं पढ़ रहा हूं, तो आप ऐसा करो मेरे साथ कलमा पढ़ लो। कहने, ये तो कुछ नई चीज लग रही है, मैं अपने अबू से मुलाकात पहले मशवरा कर लेता हूं। किससे? अबू तालिब से। वो कहेंगे कि ये क्या है, आप कयाम में जाते हैं, रुकू में जाते हैं, सजदे में जाते हैं, खड़े होते हैं फिर रुकू में, ये क्या हो रहा है? कहा, देखो अली, मुसलमान बनना है तो बनो, लेकिन जाके चचा को बताना नहीं है, बनना हो तो बनो, अगर नहीं बनना है तो चुप रहना, किसी को जाके कहना नहीं, इसलिए कि नया नया मसला है, गड़बड़ हो जाएगी। तो फिर हजरत अली चले गए रात में घर पर, बच्चे थे 8 साल के, कितने जहीन थे, देखो पूरी रात में सोचता रहा, वो क्या होगा, वो क्या होगा, अल्लाह पाक ने मेरे दिल में डाल दिया कि मुसलमान बन जाओ, सुबह फजर के बाद मैं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पास आया कि मैं भी तुम्हारा जैसा मुसलमान बनना चाहता हूं। मुसलमान बना दिए, और वो भी घर में आकर नमाज पढ़ते थे चुपचाप से, लेकिन आखिर बाप को पता चल ही गया अबू तालिब को। چونکہ شادی ہونے کے بعد حضرت خدیجہ کے ساتھ الگ ہو گئے تھے نا اللہ کے رسول، اس سے پہلے تو ابو طالب کے مکان میں بڑے ہوتے تھے، چچا زر بھائی کے ساتھ ہی تو پہچان بڑی تھی، اب تو شادی ہو گئی تو ملنے کبھی چلے گئے. ابو طالب نے کہا یہ کیا ہوا؟ کہا میں مسلمان بن گیا ہوں، کلمہ میں نے پڑھ لیا ہے. تو ابو طالب نے کہا ٹھیک ہے، میرے بھتیجے تمہارے چچا زاد بھائی سچے ہیں، وہ کبھی رونگ نہیں سکھائیں گے، صحیح سکھائیں گے. اگر مکہ کی عورتیں مجھے شرم نہ دیتی تو میں بھی مسلمان بن جاتا، لیکن چلو تم ان کے ساتھ رہنا. تو مسئلہ حل ہو گیا. عفیف کندی بھی یہی فرماتے ہیں کہ میں نے دیکھا عورت پیچھے حضرت خدیجہ ہے اور وہ بچے ہیں اور آگے رسول اللہ صلی اللہ علیہ وسلم ہے، نماز پڑھ رہے ہیں، چاہیے دین ہے ان کا. کہہ رہے ہیں کہ میں اتنا خوش ہوا، میں مسلمان نہیں تھا، پھر بعد میں بڑے پچھتاتے تھے، کاش کہ میں اس وقت مسلمان بن جاتا تو میرا نمبر چوتھا ہوتا ایمان لانے میں، میرا چوتھا نمبر ہوتا، لیکن میں تو چلا گیا سوچتا ہی رہا، بہت مہینوں کے بعد پھر میں مسلمان بنا. تو بات چل رہی تھی بازار اور مارکیٹ سے کہ میں خریدنے کے لیے گیا عباس کے پاس، تو میں نے دیکھا یہ نماز پڑھ رہے ہیں، سورج غروب یعنی مغرب کی نماز. تو زید بن حارثہ، ان کا واقعہ سنا رہا تھا میں آپ کو پہلے چینل پر آ جاتے ہیں، زید بن حارثہ یہ فرماتے ہیں کہ میں اپنی امی کے ساتھ سفر کر رہا تھا، لٹیرے آ گئے، مال چوری کر گئے، مجھے بھی لے گئے اور مکہ کی مارکیٹ میں مجھے کھڑا کر دیا، غلام ہے کس کو خریدنا خرید لو، مجھے غلام بنا کر بھیجا. اس زمانے میں صحیح تھا جیسے یوسف علیہ السلام کو مارکیٹ میں بھیجا تھا کنویں سے نکال کر، غلام ہی ہو جاتا تھا جو بھی ملا. تو حکیم بن حزام فرماتے ہیں میرے ابو کی بہن خدیجہ، یعنی میری پھوپھی ہوتی تھی، حکیم بن حزام، یہ خدیجہ حضرت حکیم بن حزام کی پھوپھی ہوتی ہے، حکیم کے ابو کی بہن. تو مجھے کہا حکیم مارکیٹ میں جا رہے ہو؟ کہا. اچھا غلام ہو تو میرے لیے لے آنا، یہ پیسے لے جاؤ. مالدار تھی حضرت خدیجہ، بڑی مالدار تھی، باپ بڑا بزنس مین تھے، شوہر بھی نہیں تھے، انتقال کر گئے تھے. تو مارکیٹ میں 8 سال کا خوبصورت بچہ زید تھا، ہٹا کٹا اور بیچا جا رہا تھا، تو مجھے اچھا لگا. حکیم فرماتے مجھے اچھا لگا کہ اس کو خرید لوں اور خدیجہ کو دے دوں. میں نے اس بچے کو خرید لیا حضرت خدیجہ رضی اللہ تعالی عنہا کے لیے، اور وہ حضرت خدیجہ کا کام کرتا تھا. بعد میں حضرت خدیجہ رضی اللہ تعالی عنہا کی شادی ہوئی نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ، تو ہدیے میں دے دیے تھے. کس کو؟ نبی کریم. ان کے ماں باپ کو پتا چلا کہ ہمارا بیٹا مکہ میں ہے، کسی نے لے جا کر بیچ دیا ہے. آزاد لوگ تھے، مالدار لوگ تھے، باپ بیٹا دوسرا بیٹا یا اس کا بھائی آئے سفر کر کے مکہ میں، پوچھتے پوچھتے میرا بیٹا ہے زید کہاں پر ہے، تو پتا چلا کہ یہ رسول اللہ صلی اللہ علیہ وسلم کے گھر پر ہے. سیدھے پہنچ گئے وہاں، کہا ہم پھلا جگہ سے آئے ہیں، ہمارا بیٹا تمہارے گھر پر ہے، ہم تو آزاد لوگ ہیں، میرے بیٹے کو لے جا کر چوری کر کے بیچ دیا، غلام بنا دیا، ہم غلام نہیں ہیں، ہم تو آزاد ہیں، میرے بیٹے کو چھوڑ دو، لے جاتے ہیں ہم. سبحان اللہ، عجیب بات ہوئی. اللہ کے رسول صلی اللہ علیہ وسلم فرمایا دیکھو بھائی یہ تمہارا بیٹا ہے، لے جانا ہو لے جاؤ، ہم ان کو اختیار دیتے ہیں. If he want to stay by us, he can stay. And he want to go, he can go. اس کو ہم نے اختیار دے دیا ہے. It's his choice. تو ابو نے زید کو بلایا کہ دیکھو بیٹا تمہاری امی تمہارا انتظار کر رہی ہے، اپنا گھر ہے اور ماشاءاللہ کھانا پینا ہے، تم تو آزاد ہو، تم غلام بن کے آ رہے ہو کسی کی خدمت کرنے کے لیے، چلو گھر پر، میں لینے کے لیے آیا ہوں. بھائی بھی سمجھا رہا، چچا بھی سمجھا رہا، لیکن زید کہہ رہے ہیں ابو میں تو نہیں آتا، میں تو نہیں آؤں گا، यार गुलाम बनोगे, बहुत समझाया माने ही नहीं, तुम्हें जो चाहे कर लो, लेकिन मैं मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की गुलामी छोड़ने वाला नहीं, इसलिए कि वो तो मुसलमान हो गया था और उन्हें पता है नबी को दे। अपने बाप को छोड़ा, माँ को छोड़ा, जायदाद को छोड़ा और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को पसंद कर लिया। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को जैद की बात इतनी पसंद आई कि उसको ले जाकर काबे के पास जोर से कहा, आज के बाद जैद मेरा बेटा है, जैद बिन मोहम्मद। इसलिए मक्का में लोग आपको जैद बिन मोहम्मद कहते थे, जैद बिन मोहम्मद। फिर एक वाक्य उनका होता है, बड़े होते हैं तो जैनब के साथ शादी हो जाती है, फूफी की बेटी होती है आपकी, आप सल्लल्लाहु अलैहि वसल्लम की, जैनब बिन तजाश, उस जैनब के साथ शादी हो जाती है। लेकिन दोनों में अनबन नहीं हुई, जैद और जैनब में कभी होता है, दो बर्तन जब जमा होते हैं तो झगड़ा होता रहता है, हो जाता है ऐसा। ऐसे वक्त में एक को खामोश रहना चाहिए, दोनों ही अगर हॉट हो जाए, गर्म हो जाए तो फिर मसला ही गर्म हो जाता है, तलाक तक नौबत आ जाती है। इसलिए बिजली में देखो, तार में वायर जो है ना, उसमें एक ठंडा और एक गर्म है, अगर दोनों गर्म हो तो भी खत्म, दोनों ठंडे हो तो भी मसला मुश्किल। आपके नवाज शरीफ है ना, वो आया था किसके पास, हाजी अब्दुल वहाब साहब के पास आया था मरकज पर, कहने लगा आप तबलीग वाले माशाल्लाह बड़े नरम लोग हैं, लेकिन वो दूसरी जमात है ना, सिपाही साहबा वाले बड़े सख्त है। इसलिए कि सिपाही साहबा के कालिम आए थे ना मरकज पर, तो हाजी अब्दुल वहाब साहब और सारे मरकज वाले ऐलान किया, भाई इनके इनको भूसा दो, इनका मुआवजा करो, इसलिए कि बड़े हैं हमसे भी आगे है। क्यों? कहे सिपाही साहबा वाले साहबाए किराम की नामोस की हिफाजत करने वाले हैं, साहबाए किराम को गालियां देते हैं, उनकी उनकी जान मार उनकी इज्जत की हिफाजत करने वाले हैं। तो खड़े हो कहा नहीं नहीं नहीं, हम ही उलमा का रिस्पेक्ट करने वाले हैं, मुझे बहुत सारी मुलाकात करके कहा नहीं नहीं, हम तबलीग वाले तो बोड़िया बिस्तर उठाकर चलते हैं और लोग मस्जिद से निकाल देते हैं, बस इतना ही करते हैं, मारते पीटते बहुत कम, लेकिन तुम लोगों को तो साहबे किराम की हिफाजत में जब तुम बोलते हो तो तुम्हारे सीने गोलियों से छलनी कर दी जाते, तुम जान दे देते, तुम तो हमसे भी आगे। तो नवाज शरीफ आगे मरकज पर, अल्लाह ने तौफीक दी के मरकज पर भी आया हो, और आने के बाद तुम दरे तुम तो बड़े नरम हो। कहा दो ही से काम चलता है, दोनों ठंडे हो तो भी मसला मुश्किल, दोनों गर्म हो तो भी मसला मुश्किल, एक को गर्म होना एक को ठंडा, तो अगर दोनों गर्म हो जाए तो भी मसला मुश्किल, दोनों ठंडा हो तो भी मसला मुश्किल। इसलिए हमारे उस्ताद मोहतरम और हमारे शेख फरमाया करते थे, बहुत अच्छी बात फरमाया कि अगर ऐसा कुछ हो तो फौरन आऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम तीन बार पढ़ लो, गुस्सा ठंडा हो जाए, खड़े हो तो बैठ जा, बैठते हो तो लाई डाउन हो जा थोड़ी देर के, लेकिन वो गुस्सा ही इतना होता है कि कौन लाई डाउन होता है उस वक्त, पता ही नहीं है, शैतान बड़ा कंट्रोल किया हुआ होता है, तो उस बिल्ला भी नहीं पड़ता, मैं क्यों शैतान को नाराज करूं। तो ये चीज है, इसलिए घर में दाखिल हो तो जोर से अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहु और फिर घर में दाखिल होने की दुआ, اللهم اني اسالك خير المولد وخير المخرج بسم الله ونجنا بسم الله خرجنا وعلى الله ربنا توكلنا نبی صلی اللہ علیہ وسلم بتائیے باہر میں اگر کوئی مسئلہ تو بھی آسان کر اللہ گھر میں کوئی مسئلہ اچانک گھر میں چلا گیا کوئی مسئلہ ہو گیا ہر چیز سے اللہ نے نبی نے سکھایا ہے اور پھر ایک بار تین بار قل ھو اللہ احد پڑھ لیں قل ھو اللہ احد اللہ سے گھر میں برکت بھی ہوگی ٹھنڈک بھی ہوگی محبت بھی ہوگی عافیت بھی ہوگی یہ سارے طریقے تو زید بن حارثہ اور زینب کے درمیان میں انبن ہو گئی اب وہ چاہتی نہیں تھی زید کو जैसे यहां होता है ना, घर से निकाल देते हैं। तो ज़ैनब रज़ी अल्लाह ताला अन्हा और ज़ैद के दरमियान में फिर अल्लाह के नबी के मशवरे से, भाई नहीं बन रही है, नहीं कुछ हो रहा, तलाक दे दो, नहीं रहना चाहती, कुछ छोड़ दो, मशवरा उसको कहा भी, समझाया भी, सब कुछ, लेकिन नहीं। तो फिर हजरत ज़ैनब रज़ी अल्लाह ताला अन्हा की इद्दत पूरी हो गई। अब अल्लाह ने नबी अलैहिस्सलाम, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने हजरत ज़ैनब से कहा, चूंकि करना ही नहीं चाहते थे, इसलिए कि ज़ैद लोग मक्का में मशहूर क्या था, मोहम्मद का बेटा है और बेटे की बीवी से शादी नहीं होती, तो ये बहुत खतरनाक समझा जाता था। लेकिन अल्लाह इस रस्म को तोड़ना चाहते थे कि तुम्हारा सगा बेटा नहीं है, किसी और का बेटा है, तुमने उसको लेपालक बेटा बनाया है, इस रस्म को तोड़ना चाहते थे। तो ज़ैनब से कहा कि हम शादी करेंगे, फरमाया नहीं, अभी नहीं, जब तक मैं अल्लाह से मशवरा न करूं। कौन कह रही है? ज़ैनब। जब तक मैं अल्लाह से मशवरा न कर लूं, यानी इस्तिखारा न कर लूं, वहां तक नहीं। फरमाया इस्तिखारा ही कर रही थी, इतने में अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम मेरे घर में तशरीफ ले आए और फरमाया, ज़ैनब आसमान से ये आयत करीमा उतरी है, अल्लाह ने मेरा तेरा निकाह आसमान पर पढ़ा दिया है। और फिर उसके बाद ये तो रस्म तोड़नी थी। ज़ैद बड़े परेशान हुए, बहुत गमगीन हुए कि मेरे बाप अब नहीं, इसलिए कि कुरान की आयत उतरी, मा कान मुहम्मद अबा अहद मिन रिजालिकुम वलाकिन रसूल अल्लाह व खातमुन नबी, तुम में से किसी के भी बाप नहीं है, सगे बाप वो रसूलुल्लाह है, खातमुन नबी है। तो हजरत ज़ैद को बड़ी तकलीफ हुई कि अब मेरा तो मशहूर था मोहम्मद, ज़ैद बिन मोहम्मद, अब मुझे क्या होगा? पूरे कुरान में किसी सहाबी का नाम नहीं है, सूरह अलहम्दु से लेकर सूरह नास तक पूरे कुरान में किसी सहाबी का नाम नहीं है। शाहवलीला साहब फरमाते, बहुत अजीब बात, फरमाया सिर्फ अगर नाम है तो हजरत ज़ैद का नाम है। इसका नाम है ज़ैद को तसल्ली देने के लिए, उसके दिल में मोहब्बत पैदा करने के लिए कि कयामत तक लोग कुरान पढ़ते रहेंगे, ज़ैद का नाम जबान पर आता रहेगा। पूरा 22वें सिपारे में एक बड़ी आयत उतार दी अल्लाह पाक ने, ज़ैद खुश हो गए। खैर, ये तो बात चली थी खदीजा रजी अल्लाह ताला के, सबसे पहली ईमान लाने वाली खदीजतुल कुबरा है, और उसके बाद अबू बकर है, उसके बाद हजरत अली है, और उसके बाद ज़ैद बिन हारिसा है, चार एक साथ ईमान। लेकिन सबसे पहले खदीजतुल कुबरा है, बड़ी मोहब्बत थी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को, जैसे मैंने पहले भी कहा था आपको कि हजरत आयशा, जैसा यहां नकल किया इस हदीस में, इस बाब में आयशा फरमाती है कि रात में या दिन में नबी सल्लल्लाहु अलैहि वसल्लम खदीजा का नाम जरूर लेते थे। हालांकि इंतकाल हो गया और आप हिजरत करके मदीना आ गए, उसको उनको तो दफन किया मक्का मुकर्रमा में, जन्नतुल मौला में, और यहां खदीजतुल कुबरा को याद कर रहे हैं हर रोज पाबंदी के साथ। और बात भी अजीब हुई, बहुत अजीब बात, रोते भी थे अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम याद करके, रोते थे, आंसू निकल जाते। लेकिन एक मर्तबा हजरत आयशा ने कह ही दिया, क्या बात है, फरमाया आयशा उनका मुकाबला न करना, उनका मुकाबला न करना। खदीजा ने उस वक्त मुझे साथ दिया है जिस वक्त मैं घर से बाहर निकलता था, लोग मुझे जादूगर कहते थे, मजनून पागल कहते थे, लोग मुझे पत्थर मारते थे, जब घर में आता था मेरे बदन से खून निकलता था, खदीजा अपने दुपट्टे को फाड़ कर मेरे जख्म को साफ करती थी, मुझे दूध पिलाती थी और मुझे तसल्ली देती थी। अब तो तुम्हारे घर में मैं आता हूं तो हदीये पर हदीये आते हैं, मदीना मुनव्वरा में तो, लेकिन वो जमाना था कोई हदिया नहीं सिवाय पत्थर की हदिया के। बड़ा कठिन जमाना था, बड़ा कठिन, बहुत मुश्किल। रिवायत में आता है हजरते खदीजा फरमाती है, बहुत अजीब बात, सफा पहाड़ी पर जब ऐलान किया नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने के सारे सुनो, इस पहाड़ी के पीछे दुश्मन है, तुम मेरी बात को मानोगे? सफा पहाड़ी देखी है ना अपने, सफा से मरवा, उस सफा पहाड़ी पर खड़े हो, ऐलान किया, कपड़ा निकाल के हिलाया, आओ आओ इधर मक्का वाले, तो सब तो मक्का छोटा था, लोग जमा होंगे पहाड़ी के नीचे, आप पहाड़ के ऊपर, उस जमाने में बड़ा पहाड़ था, कहा इस पहाड़ी के पीछे जहां वो बादशाह का महल है, बादशाह का जो महल है ये जबल अबू कुबैस है, यहां पर खड़े होकर चांद के दो टुकड़े किए थे, जैसे वाक्य भी आएगा इस पहाड़। तो हजरत फरमाते हैं बहुत अजीब, ऐलान किया तो अबू लहब ने फौरन मुझे गालियां देना शुरू कर दिया, तबल का लिहाजा जमाता ना, तेरे हाथ टूटे मोहम्मद नाउज बिल्ला, इसीलिए तूने हमको जमा किया, कहने के बाद पत्थर मारकर चला। अल्लाह पाक ने फौरन सूरत उतार दी, तब्बत यदा अबी लहब, मेरे मोहम्मद को कहता है तेरे हाथ टूटे, अबू लहब तेरा हाथ टूटे, अल्लाह ने फौरन आयत उतार दी, मेरे नबी को कहता है, लेकिन जब ये सूरत उतरी तो अबू लहब की बीवी उम्मे जमील बड़ा पत्थर लेकर आई, किसको मारने के लिए? नबी करीम सल्लल्लाहु अलैहि वसल्लम। और आकर के देखा अबू बकर सिद्दीक और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम बैठे हुए हैं, इतने में वो दूर से आ रही है, सिद्दीक अकबर ने फरमाया या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, वो आ रही है अबू लहब की बीवी, गुस्से में लगती है, कुछ गड़बड़ है। कहा कोई हरज नहीं, मैं यहीं पर रहूंगा, उसको नजर नहीं आएगा, उसको नजर नहीं आएगा, वहीं बैठे रहे। कहा अबू बकर तुम्हारा साथी किधर है? हालांकि पास में बैठे, कहा है वो? उसने मेरे खिलाफ शेर कही है, बहुत बुरी, हम्मालतल हतब, हम्मालतल हतब, वो लकड़ियां काटने वाली उस हम्माला, ये उन्हीं की जिक्र है अबू लहब की बीवी का, फिर जी दिया हबलुम बिन मसर, उसके गले में रस्सी फंसी मर जाए, का वो शेर कह रहा है, उसको क्या पता कुरान ही, वो किधर है? का मुझे नहीं पता, अभी यहां था, जैसा कह दिया लिया। वो बड़े गुस्से में आई, कहा मैं उसका सर तोड़ दूंगा, तर तो उसके सर को तोड़ दूंगी, ये कहकर चली गई, नजर नहीं आया। सुभानअल्लाह, अबू बकर सिद्दीक, ऐसा बहुत सी मर्तबा होता है, अबू सईद खुदरी फरमाते हैं नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के मामूलात को नकल फरमाया है मारिफुल कुरान में मुफ्ती शफी साहब रहमतुल्लाह अलैह ने, कुरान की बाज़ आयतें हैं कि दुश्मन के सामने भी तुम चले जाओ उसको तुम नजर नहीं आते। हमारे बहुत सारे लोग कहते हैं हम फास्ट ड्राइविंग करते हैं, कैमरा वाले को नजर ही नहीं आया, ये गलत है, अपने फायदे के लिए कंट्री का रूल तोड़ना यानी गुनाह का काम करना, ये उसमें अल्लाह की मदद नहीं होती, गुनाह के काम में अल्लाह की मदद नहीं। हां तुम सही तरीके पर हो, तुम्हारा कोई कसूर नहीं और दुश्मन तुम्हारा है और तुम्हें खत्म करना चाहता है, तो ऐसे वक्त में तुम पढ़ोगे तो अल्लाह उन दुश्मन से तुम्हारी हिफाजत कर लेगा। इमाम कुर्तुबी रहमतुल्लाह अलैह तफसीर कुर्तुबी में इस वाक्य को नकल फरमाते हैं कि एक बुजुर्ग घर में थे और पुलिस उनको तलाश करने के लिए आ गई। तो एक आयत सूरह बनी इसराइल की और एक आयत सूरह नहल की, और पहला रुकू जो है यासीन शरीफ का पढ़ लिया था उन्होंने। वो कह रहे हैं पुलिस मेरे पास जा रही है, ऐसे घूम रही है रूम के अंदर में, तलाश कर रही, लेकिन मैं वहां बैठा हूं, मुझे टच भी होता है, मुझे पता ही नहीं है बैठा है। उलाइक अल्लदीन तबअ अल्लाहु अला कुलूबिहिम व समिहिम व अबसारिहिम, और दूसरी आयत है व जअलना अला कुलूबिहिम अकिन्नतन यफकहूहु व फी आज़ानिहिम वक्रा, और तीसरी यासीन वल कुरान अल हकीम से लेकर व जअलना मिन बैन अयदीहिम सद्दन व मिन खल्फिहिम सद्दन फअख्शैनाहुम व हुम ला यबसिरून। पहली साइड जो है यासीन शरीफ की, वो पढ़ ले। का नजर ही नहीं, कैसे? का नबी करीम सल्लल्लाहु अलैहि वसल्लम दुश्मन बाहर खड़े थे आपको कत्ल करने के लिए, अल्लाह के हुक्म से ये पढ़कर मिट्टी को लिया, डाला उनकी आंखों में, वो मिट्टी सबकी आंखों में चली गई, डाला एक जगह पर, अल्लाह ने उसको शेयर करके सबकी आंखों में पहुंचा दिया, सब ऐसा ही करते रह गए, वो निकल गए, पता ही नहीं। शैतान ने आकर बताया कि जिसके फिक्र में तुम यहां खड़े हो कत्ल के, वो तो चला गया। तब लोगों को पता चला कि वो घर में नहीं। तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को अबू बकर सिद्दीक ने पूछा, अल्लाह के रसूल क्या बात थी, सामने थी तुम्हें पत्थर मारने के लिए, उसे नजर नहीं आया आप कहां थे आप? फरमाया एक फरिश्ते ने मुझे अपने पर में ढांप लिया था, एक फरिश्ते ने मुझे अपने पर में छुपा लिया था, ये नजर ही नहीं आया। जैसे अबू जहल ने कहा कि अगर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम हरम में आकर सजदा करेंगे तो मैं उनको सर तोड़ दूंगा, नाउज बिल्ला उसने यूं कहा। हजरत अब्बास ने जाकर बयान किया चचा ने भतीजे से कि अबू जहल कह रहा है ऐसा, वो कौन सबर आ गया। अल्लाह के रसूल घर से निकले गुस्से में, जब हरम में दाखिल हुए तो आप दीवार की वजह से फांस जा रहे थे ना, तो आपका हाथ भी टकराया, चले क्या पढ़ते हुए जा रहे थे, इकरा बिस्मि रब्बिकल्लज़ी खलक खलकल इंसान मिन अलक इकरा व रब्बुकल अकरम, पूरी सूरत पढ़ते पढ़ते हरम में दाखिल हुए। जैसे ही हरम में काबे के पास गए, आखिरी आयत सूरह इकरा की सजदे की आयत है, सजदे तिलावत की आयत है, और वहां जाते ही आपने वो आयत खत्म करके आप सीधे सजदे में चले गए। लोगों ने कहा अबू जहल से, हिशाम नाम अमर इब्न हिशाम, जाओ ना अबुल हकम उसको कहते थे, अबुल हकम बादशाह था ना वो, तो जाओ ना वो तो सजदे में है। अबू जहल कहते मैंने बड़ा पत्थर लिया, अल्लाह के रसूल हमारी तरह सजदा तो नहीं करते थे, अप एंड डाउन किस ग्राउंड वाला लंबा सजदा करते थे, सजदे में थे, ये पत्थर लेकर वहां पर पहुंचा मारने के लिए और भागा, करीब जाने नहीं पाया, भागा। लोगों हंसने लगे क्या हुआ, कहा मैं बिल्कुल करीब गया था, मुझे आग की एक खंडक एक ट्रेंच नजर आई, करीब था कि मैं उस आग में गिर जाता, वहां तो कोई आग नहीं थी, लेकिन जिब्राइल अलैहिस्सलाम ने उसके सामने जहन्नम की आग तैयार कर रखी थी, आ मेरे नबी के पास जला दूंगा, जल जाएगा। वो आग को देखकर भागा, और दूसरी मर्तबा भी आप सजदे में थे, पत्थर लेकर गया, उसने कहा आज के बाद तो कुछ भी हो जाए, चाहे तुम मेरी फेवर करो मक्का वालों या कुरैशियों की फेवर करो, मैं इनको कत्ल करके छोड़ूंगा। पत्थर लेकर गया, वापस भागा, क्या क्या हुआ, अबुल हकम मारने गए थे वापस आ गए, फरमाया मैंने देखा एक बड़ा ऊंट ऊंट था, बड़े बड़े दांत थे, करीब था कि वो मुझे काट लेता, उसको देखकर मैं भागा, वहां तो कोई ऊंट नजर नहीं आता था, लोगों को नजर भी नहीं आया, लेकिन अबू जहल को नजर आया, वो ऊंट नहीं था, वो जिब्राइल अलैहिस्सलाम थे, करीब थे कि उसको खत्म कर देते। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की हर वक्त हिफाजत फरमाया। बहुत तकलीफें दी है, बहुत तकलीफें दी आप सल्लल्लाहु अलैहि वसल्लम, बहुत तकलीफें। आप सजदे में थे, वहां पर बहुत सारी गंदगियां पड़ी हुई थी। देखो ये ईमान धर्म को बहुत सस्ता मिला है, बहुत चीप फ्री में। उनको जाकर पूछो, सुनैया रज़ियल्लाहु ताला अन्हा इस्लाम में सबसे पहले शहीद औरत है, सबसे पहले ईमान लाने वाली खदीजा है, और सबसे पहली औरत शहीद होने वाली ये अबू जहल के चचा की बानी थी और अम्मार बिन यासिर की मां है। अम्मार और यासिर और सुमैया तीनों को शहीद किया था, मां बेटे और बाप को। अम्मार तो कहते हैं मुझे आग पर लेटाते थे, आग के ऊपर, और मेरे बदन में सफेद दाग हो गए थे पूरे बदन में, मुझे छोड़ते नहीं थे। एक मरतबा अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम का वहां से गुजर हुआ, क्या कर सकते थे, अकेले थे। दुआ की, अल्लाह अम्मार पर आग ऐसी ठंडी कर दे जैसे इब्राहिम अलैहिस्सलाम के लिए नमरूद की आग ठंडी की थी। दुआ की अल्लाह, फरमा उसके बाद मुझे आग पर भी लेटाते थे तो मुझे असर नहीं होता था। अम्मार कहते हैं इब्राहिम का वाकया था नबी की दुआ से, जब भी सुनाते थे मुझे कोई तकलीफ नहीं होती। हजरत खब्बाब रजी अल्लाह तआला को आग पर सुलाते थे, खतरनाक। फरमाया जब तक के जलकर चर्बी से आग ठंडी नहीं हो जाती मुझे हटाते नहीं थे, मेरी चर्बी से आग ठंडी होती थी, इतना जलाते थे, चिल्लाते थे। अल्लाह के रसूल सासन काबे की दीवार के पास बैठे हुए थे गमगीन, खब्बाब आए, आने के बाद कहा अल्लाह के रसूल आप दुआ कर दे। फरमाया खब्बाब अब सीधे बैठ गए, तो मुझे कहते हो दुआ करो, पिछले अंबिया अलैहिस्सलाम को इससे ज्यादा सताया गया है, ज़करिया अलैहिस्सलाम को कैसे मारा था खबर है, ऐसा खड़ा किया दीवार और दरख्त के साथ और सीधा चीर दिया दो टुकड़े में ज़करिया अलैहिस्सलाम। अंबिया अलैहिस्सलाम ये ईमान हमको ऐसे नहीं मिला है। खब्बाब को जाकर पूछो कि ईमान कैसे आया, बिलाल रज़ियल्लाहु अन्हु को पूछो ये सुमैया सबसे पहली शहीद होने वाली मेरी माएँ और बहनें आप दूर दूर से सुनने के लिए आती हो, अपने ईमान की कदर करो और हमेशा दुआ करो ईमान पर अल्लाह तुमने दिया है मुफ्त में बाकी रखना, और ईमान पर अल्लाह हमें मौत भी दे दे, वरना हकीकत में तो वही लोग थे इनाम के मुस्तहिक, प्राइज के मुस्तहिक तो वही लोग थे, हम नहीं। أولئك الذين أنعم الله عليهم الله ने उन पर इनाम किया है, من النبيين والصديقين والشهداء والصالحين, हम तो कुछ भी नहीं किया है, हमें तो एक नमाज पढ़ना मुश्किल है, हम अपने ईमान, हमारा ईमान इतना स्ट्रॉन्ग है ही नहीं कि हमें नमाज के लिए खड़ा करें, है ही नहीं, हमारा ईमान हमें कहता ही नहीं है कि नमाज कियाम लंबा करो रुकू लंबा करो, हमारा ईमान हमें कहता ही नहीं, इतना कमजोर है कि नमाज में भी वसवसे ही वसवसे हैं, और इतना कमजोर है कि हम मरना भी भूल गए कि एक दिन मुझे अल्लाह के यहां जाना है, ये मेरा ईमान कैसा है कि मुझे कहता ही नहीं कि नमाज पढ़ो, मेरा ईमान इतना कमजोर है। नबी अलैहिस्सलाम फरमाते हैं तुम किसी को गुनाहों से रोक सके लकड़ी से हाथ से रोको, नहीं तो जबान से रोको, अगर जबान से नहीं तो दिल में बुरा समझो। आज घर में कोई नमाज न पढ़े तो हम बुरा भी नहीं समझते हैं, तो गोया अल्लाह के रसूल फरमाते बुरा समझना ही, दिल में बुरा समझे तो ये कमजोर ईमान है, हम तो बुरा भी नहीं समझते तो ईमान ही कहा रहा, कहा ईमान। याद रखो एक बात, मेरी एक बात, नमाज पढ़ने की ताकत है फिर भी नमाज नहीं पढ़ता, फिर भी नमाज नहीं पढ़ती, रोजा रखने की ताकत है फिर भी रोजा नहीं रखता या रोजा नहीं रखती, कुरान पढ़ने की ताकत है फिर भी कुरान नहीं पढ़ता कुरान नहीं पढ़ती, गुनाहों से बचने की ताकत है फिर भी नहीं बचता। याद रखो जो आदमी इस तरह दीन की नाफरमानी और अहकाम को तोड़ेगा एक वक्त वो आएगा जैसा वक्त स्पेन में आया, जो वक्त वहां पर हिदाया जैसे इतने बड़े जिन्होंने 16 साल तक हिदाया लिखी और 16 साल तक रोजे रखे, घर वालों को भी पता नहीं, घर वालों को भी पता नहीं। समरकंद में जाकर देखो, इमाम बुखारी वहां पैदा हुए, इमाम मुस्लिम और इस तरह साहिब हिदायत पैदा हुए। 16 साल तक रोजा रखा, घर वाले आकर खाना रखते थे, खाना रखकर चले जाते थे, वो खाना आप किसी गरीब को दे देते थे और किसी को नहीं बताया मेरा रोजा है। 16 साल तक वहां पर बैठकर आपने हिदायत शरीफ लिखी, हिदायत किताब लिखी। फिर भी वहां जाकर देखो, वो मस्जिद में आज टेम्पल बना हुआ है। आप बर्मा के हालात हमारे सामने है आज। वो रोजा रखना चाहते हैं, नहीं रख सकते। वो दाढ़ी रखना चाहते हैं, नहीं रख सकते। तुर्की में जाकर देखो, दाढ़ी रखना चाहे, नहीं रख सकते। वो बर्मा में जाकर देखो, नमाज पढ़ना चाहे, नहीं पढ़ सकते। स्पेन में जाकर देखो, कुरान की तिलावत करना चाहे, नहीं कर सकते हैं। क्यों? इसलिए कि अल्लाह ने तुम्हें चांस दिया था, तूने अहकाम को तोड़ा है, अब तुम्हारे अंदर ताकत है, फिर भी तुम कुरान की तिलावत नहीं कर सकते। तुम जिंदा हो फिर भी नमाज नहीं पढ़ सकते। क्यों? इसलिए कि दुश्मन तुम्हें खत्म कर देंगे, ये दीन के तोड़ने की वजह से। वक्त ऐसा आएगा, अल्लाह हमारी हिफाजत फरमाए। इसलिए हम अपने ईमान की कदर करें। हमारे सामने बर्मा के वाकियात हैं, आजकल देखो कैसे जला रहे, बल्कि उसकी चमड़ी जैसे जानवर की चमड़ी निकाली जाती है, छोटे छोटे बच्चों की चमड़ी निकाली जाती है। औरत के पेट में बच्चा है, ये मैं कुछ 10 साल पहले की बात नहीं कर रहा हूं, 1 महीने पहले की बात कर रहा हूं मैं, 1 महीने पहले की बात। पेट में बच्चा औरतों का, उसको पेट काट कर बच्चा निकाल कर उसको जबा करते हैं। औरतों के साथ 10-10, 20-20 आदमी जिना करते हैं। ये कब होता है? जब मुसलमान इस्लाम पर नहीं चलता है, ताकत है फिर भी नहीं करता। वक्त आएगा कि करना चाहे फिर भी नहीं कर सकता जी, फिर दुआएं भी कबूल नहीं होती। इन्हें जाकर पूछो, साहबे किराम को कितनी तकलीफ हुई, इन्हें कितनी तकलीफ हुई। और पूरी दुनिया के मुसलमान बादशाह बेहिस हो चुके हैं, कोई कोई बोलता नहीं है। बोलता है, किसी के लिए कुछ नहीं बोलता। हिंदुस्तान में भी कुछ हो जाए, पाकिस्तान में भी कुछ हो जाए, बर्मा में भी हो जाए, यहां भी हो जाए, जहां भी हो जाए, दुनिया के मुसलमान चुप बैठे, बेहिस है, नहीं बोल सकते हैं। अगर ताकत मिलेगी तो अल्लाह ही की तरफ से, लेकिन जब अल्लाह को भी तोड़ दिया है तो कहां से मदद आएगी? ना दुनिया बोल सकती है मुसलमान, ना अल्लाह, अल्लाह की मदद भी छूट जाती है। अल्लाह कहते हैं मैं तुम्हारी मदद नहीं कर सकता, इसलिए कि तुमने मेरे दीन को ठुकराया है, नाफरमानी की है। दुनिया में हालात देख लो, कहने की जरूरत नहीं, हमारे सामने, हम तो अखबारात पढ़ते रहते हैं, देखते हैं क्या क्या हालात गुजर रहे हैं। करना चाहे फिर भी नहीं कर सकता, मस्जिद बनाना चाहे नहीं बना सकता। वहां जाकर देख लो, बर्मा में सारी मस्जिद गिरा दी, सारे मदरसे गिरा दिए, उसमें जानवर बांध रहे हैं, औरतें नमाज नहीं पढ़ सकती, मर्द मस्जिद में जा नहीं सकते, जुमा नहीं हो रही है। ये हालत होती, करना चाहे फिर भी नहीं, दैट्स टू लेट। इसलिए हम अपने ईमान की कदर करें। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के सहाबाए किराम को देखो, कैसे कैसे अल्लाह के नबी को सताया है, क्या कहा है, ये मक्का के पहाड़ को यहां से हटाओ, दूर कर दो, अगर तुम नबी हो तो। नबी को नहीं छोड़ा, मक्का के पहाड़ों को सोना बना दो, हम मालदार बन जाए, और यहां पर नहरें चालू कर दो पानी की, जैसे इराक और शाम में। और आगे चलकर कह रहे हैं बागात हो जाए ताकि हम वहां फ्रूट खा सके, अपनी खेतियां कर सके मक्का मुकर्रमा में। ये सारे सवाल कुरान में है, ये हमारे सामने। आसमान पर चढ़ो, सीढ़ी लगाओ और चढ़ो हमारे सामने, और ऊपर से किताब लेकर आओ हमारे सामने, तो हम तुम्हें नबी मानेंगे, नहीं तो नहीं मानेंगे, नहीं मानेंगे। अबू जहल आया और आने के बाद क्या कहा, ये पहाड़ है, आज चौदहवीं रात का चांद है, ऊपर चढ़ो, अगर तुम नबी हो तो इसके 2 टुकड़े करो, चांद के 2 टुकड़े, और वो भी ऐसे कि एक इधर चला जाए, एक इधर चला जाए, एक शिमाल में, एक जुनूब में, साउथ में, नॉर्थ में, 2 पहाड़ है, अबू कुबैस है और कई क्या पहाड़ है, 2 पहाड़ मक्का के, मक्का उसके दरमियान में,
ایک ادھر چلا جائے ایک ٹکڑا ادھر چلا جائے. اللہ کے رسول فرماتے ٹھیک ہے تم ایمان لے آؤ گے؟ کہا ایمان لے آئیں گے. اسے بھر کر کیا بات ہے؟ ساری دنیا چاند کو دیکھتی ہے نا, ایک آدمی تو نہیں دیکھتا ہے, ہر آدمی کو نظر آتا ہے. اشارہ کیا انگلی سے, اللہ کے نبی علیہ السلام نے ابو قبیس پہاڑ پر چڑھ کر اشارہ کیا چاند کے دو ٹکڑے اللہ کر دے, ہو گیا. اور چاند آدھا ادھر جا رہا ہے دوسرا ادھر جا رہا ہے, تو اس وقت ابو جہل نے کہا جس کا ذکر قرآن میں, اقتربت الساعۃ وانشق القمر وإن یروا کل آیۃ, کہا کہہ رہے سحر مستمر, یہ تو کھلا جادو ہے. محمد کا جادو زمین پر تھا, اب تو آسمان پر بھی چلنے لگا نا اس بلّہ. کیا کہہ رہے ان کا جادو زمین پر چلتا تھا, اب تو آسمان پر بھی. لوگ عمرہ اور حج کے لیے آتے تھے باہر سے اس زمانے مشرکین, انہوں نے کہا ہم نے بھی دو ٹکڑے دیکھے ہیں چاند کے, باہر والوں نے بتایا. تو کہا محمد کا جادو تو مکہ, تو مکہ باہر بھی چلتا ہے, اطراف میں بھی چلا گیا, نہیں مانا, کھولا. اللہ نے اس کا ذکر قرآن میں کیا ہے, کہا یہ پہاڑ ہٹا دو, پہاڑ سونا کر دو, یا یہ کر دو آسمان پر چڑھ جاؤ. سورہ بنی اسرائیل میں آخری رکوع میں ساری بات ہے, اوپر چڑھو, قرآن لے آؤ ہمارے سامنے لاؤ. تم کیا کہتے ہیں, وہی آگے ہمارے سامنے بک لے کر آؤ, جیسے جبرائیل علیہ السلام لے کر آئے موسیٰ علیہ السلام, اور بائبل لے کر آئے عیسیٰ علیہ السلام, ایسے لے کر آؤ. اللہ نے فرمایا محمد صلی اللہ علیہ وسلم اپنی قوم کو بتا دو اگر وہ کہے تو ابھی کر دیتا ہوں, پہاڑ ہٹا دوں گا اور یہ سونے بن جائیں گے, آپ کے پیچھے پیچھے پہاڑ چلیں گے سونا, اور آپ چاہیں تو میں رحمت اور توبہ کا دروازہ تمہاری امت کے لیے قیامت تو کھول دیتا ہوں, تم پسند کرو. لیکن اگر انہوں نے دوسرے معجزات کو دیکھ کر انکار کیا ہے تو ویسا ہی تباہ کروں گا جیسے قوم نوح قوم صالح کو تباہ کیا ہے, سب کو ختم کر دوں گا. اور اگر تم یہ نہیں چاہتے ہیں تو میں, اللہ کہتے ہیں تمہارے لیے توبہ کا دروازہ کھول دیتا ہوں, آج نہیں تو کل, وہ نہیں تو ان کی اولاد, وہ نہیں تو ان کی اولاد, ان کی توبہ میں قبول کر لوں گا اور ایمان دے دوں گا, جنت میں پہنچا دوں گا. اللہ کے نبی نے فرمایا یا اللہ مجھے معجزات نہیں چاہیے, بس تم میرے امت کے لیے توبہ کا دروازہ کھول دو. فوراً نبی علیہ السلام نے فرمایا جس دن سورج مشرق نہیں ادھر سے نکلے گا مغرب کی طرف سے, وہاں تک توبہ کا دروازہ کھولا ہوا ہے, جو بھی ایمان لائے اس کا ایمان مقبول ہے, جو توبہ کرے اس کے گناہ معاف ہے. قیامت تک کے لیے اللہ کے نبی علیہ السلام نے ہمارے لیے اتنا بڑا ہدیہ چھوڑ کر چلے گئے, جب بھی توبہ کرو اللہ معاف کر دیتا ہے. اگر معجزہ ہی ہوتا تو وہ تباہ و برباد ہو جاتے اور کچھ نہیں ہوتا, ویسے بھی ماننے والے نہیں تھے. جا کر انہیں پوچھو, ابھی وقت نہیں ہوا, مجھے تو صرف اتنا بتانا تھا کہ خدیجہ کی تعریف کیوں کر رہے ہیں, کبھی ہم نے اپنی بیویوں کی تعریف نہیں کی, تعریف کر رہے تھے وہ کتنی تعریف کر رہے ہیں, میری ایسی تھی ایسی بیوی ایسی خدمت کرتی ہے, تو ظاہری بات ہے اس کا شکریہ اس کی تعریف بھی ہونی چاہیے. اللہ کے نبی علیہ الصلوۃ والسلام سے انہی سے بچے پیدا ہوئے, طیب اپنے قاسم اور عبداللہ, اور چار بیٹیاں زینب رقیہ ام کلثوم فاطمہ, اور دنیا میں نسل سیدوں کا چل رہا ہے جی, انہی سے حسن حسین اہل بیت انہی سے, سبحان اللہ, امام جعفر صادق. تو یہ ساری باتیں ہیں, اللہ پاک ہمیں عمل کی توفیق عطا فرمائے. یا آخری بات ہے, اس سے میری اولاد بھی ہے. خدیجۃ الکبریٰ کی ایک اور فضیلت کی طرف اشارہ فرمایا کہ جو دوسری بیویوں میں نہیں, آپ کی ساری اولاد, صرف ایک ابراہیم بیٹا ہے وہ ماریا قبطیہ سے پیدا ہوا باندی سے, ورنہ کسی اور بیوی سے آپ کا کوئی بچہ نہیں ہوا سوائے خدیجۃ الکبریٰ رضی اللہ تعالی انہا سے, اور بڑی محبت کرتے تھے اللہ کے رسول اپنی بیٹیوں کے ساتھ, فاطمہ اور زینب رقیہ ام کلثوم کے ساتھ بڑی محبت پیار سے ان کے ساتھ ان کو رکھتے تھے, بڑا کیا. اور عجیب عجیب باتیں ہیں, بس حضرت فاطمہ کی, حضرت زینب کی, حضرت رقیہ کی, حضرت ام کلثوم کی, آپ کی بیٹیوں کی زندگی بھی عجیب ہے. حضرت عثمان سے کہا تمہیں نہیں آنا ہے بدر میں, میری بیٹی کو لک آفٹر کرو, لیکن تم کو ایسا ہی ثواب دیا جائے گا جیسے بدر والوں کو ثواب دیا, مجاہدین میں شمیر کر لیا, اور تم کو بھی وہی بوٹی اور غنیمت دی جائے گی جو مجاہدین کو دی جائے گی. وہاں تشریف لائے تو دیکھا انتقال کر گیا تھا ام کلثوم کا, آئے تو اللہ نبی صلی اللہ علیہ وسلم اپنی بیٹی کی قبر پر گئے, لیکن دین کی بڑی فکر کی ہے, اللہ نے ہمیں ایمان دیا ہے,
اگر ہمارے یہاں کچھ ہو جائے تو نماز بھی چھوڑ دے. پرسوں ایک آدمی مجھے ملا, میں نے لاسٹ ویک, کامل صاحب فجر کی نماز میں. میں نے کہا بھائی کبھی آیا نہیں مسجد میں, فجر میں آ گیا, کیا بات ہے؟ لاسٹ ویک میں. اس نے کہا اسپیڈنگ کیس ہے. کیا ہے؟ اسپیڈنگ. اسپیڈنگ کی ہوگی اس نے, تو اس پر اس کا کیا تھا؟ کیس تھا. کامل صاحب دعا کر دینا. میں نے کہا بھائی تمہاری دعا کے لیے میں پرواڑتا ہوں, فری میں ہوں کہ تم گناہ کرے دعا مجھ سے کراؤ. نماز اس لیے پڑھتے ہو کہ تمہارا کیس ہے؟ قبر میں کیس آئے گا کیا جواب دو گے؟ کیوں نہیں کہتے اللہ مول سب دعا کرو میری قبر کا سوال آسان ہو جائے, میں نماز پڑھ رہا ہوں. کیوں نہیں کہتے؟ سپیڈنگ ختم, کیس اوور, بس نماز چھٹ گئی. دنیا کے لیے عبادت کرتے ہیں, اللہ کے لیے نہیں ہوتی ہے. اللہ ہماری حفاظت کرے. بے شمار لوگ ہیں, بس ہم نے ایمان کو, دین کو ایک ٹوئی سمجھ لیا. پلے, جب چاہے استعمال کر لو, جب چاہے. یعنی ہمارے استاد کہتے ہیں اسپیٹائر. کیا کہتے ہیں؟ اسلام ہمارے لیے اسپیٹائر ہے, ضرورت پڑے تو استعمال کر لو. مردہ استعمال کر لو, یاسین شریف نماز پڑھ لو, جنازے کی کیس آ گیا نماز پڑھ لو, بیماری آ گئی نماز پڑھ لو. اسپیٹائر سے ہے. کیا کہہ رہے ہیں؟ اسپیٹائر بس. لیکن اسپیٹائر کی طرح اسلام کو استعمال نہیں کرنا ہے, سٹیرنگ کی طرح استعمال کرنا ہے کہ ہر وقت تمہارے ہاتھ میں ہو, رات میں, دین میں, صبح میں, شام میں. ایسے اسلام کو استعمال کرنا ہے, نہ کہ مرتے وقت, نہ کہ بیماری پر, نہ کہ کیس پر. اس لیے اللہ پاک مجھے اور ہم سب کو اور میری مائیں اور بہنیں سب کو عمل کی توفیق عطا فرمائے. واخر دعوانا الحمد لله رب العالمين. اللهم صل على سيدنا محمد النبي الامي واله وبارك وسلم تسليما. يا ارحم الراحمين, يا ذا الجلال والاكرام, اللهم ہمارے گناہوں کو معاف, اللہ ہمارے خطاؤں کو معاف فرمائے, اللہ ہماری پریشانیوں کو دور فرمائے, اللہ مشکلوں کو آسان فرمائے. یا اللہ دور دور سے آئے ہوئے ہیں, یا اللہ تیرے نبی کا فرمان ہے کہ اگر کوئی دین کے ایک باب کو سیکھ لے تو انہیں ہزاروں نفر رکعت کا ثواب مل جاتا ہے. یا اللہ ثواب تو ہمیں مل جائے گا, تیرے نبی کا فرمان سچا ہے, لیکن ہمیں عمل کی بھی توفیق عطا فرمائے, عمل کی بھی توفیق عطا فرمائے. عمل سے زندگی بنتی ہے, جنت بھی جہنم بھی. اے اللہ ہماری جنت بنا دے, جہنم سے ہماری حفاظت فرما, برے اعمال سے ہماری حفاظت فرما, پریشان حالوں کی پریشانیوں کو دور فرما. اے اللہ اس کتاب اور حدیث کی برکت سے ہمارے گھروں میں محبت نصیب فرما, عافیت نصیب فرما. میاں بیویوں میں اللہ محبت نصیب فرما. یا اللہ اولادوں میں محبت نصیب فرما. اے اللہ اس حدیث کی برکت سے اولادوں کو آنکھوں کی ٹھنڈک بنا. یا اللہ اس حدیث کی برکت سے ہم سب کے والدین کی مغفرت فرما, ہمارے اساتذہ اور شیوخ کی مغفرت فرما. اللہ ہمارے اعلی اولاد کی مغفرت فرما. اللہ ہماری زندگیوں میں خوشیاں نصیب فرما, عافیت نصیب فرما, برکت نصیب فرما, روحانیت نصیب فرما, نورانیت نصیب فرما, برکت نصیب فرما. یا اللہ یا رحمان بیماروں کو شفا عطا فرما, بیماروں کو شفا عطا فرما, بیماروں کو شفا عطا فرما. پریشان حالوں کی پریشانیوں کو دور فرما. جو مقروض ہے قرض سے سبک دوسی عطا فرما. جو بزنس کھول کر بیٹھے اللہ ان کی بزنسوں میں اے اللہ حلال طریقے سے بے انتہا برکت عطا فرما, حلال روزی حاصل کرنے کی صورتیں پیدا فرما. جو اولاد ماں باپ کی نافرمان آنکھوں کی ٹھنڈک بنا. اے اللہ جو اولادوں کی اولاد ماں باپ دادا دادی نانا نانی کے نافرمان ہے انہیں آپس میں محبت نصیب فرما. اے اللہ دین کی سمجھ نصیب فرما, دین پر چلنا آسان فرما, مرحومین مرحومات کی مغفرت فرما. اے اللہ اس مجمع میں جو بھی بیمار ہو سب کو شفا عطا فرما, چھوٹی بڑی جس قسم کی بیماریوں میں مبتلا ہو ہر بیماریوں سے اللہ کو عافیت نصیب فرما. دور دور سے بوڑھے بوڑھیاں, اے اللہ جوان عورتیں سب دور دور سے آئی ہماری مائیں اور بہنیں, سب کو عافیت نصیب فرما, سب کا آنا قبول فرما, سب کا بیٹھنا قبول فرما, سب کا جمع ہونا قبول فرما. تیرے فرشتے جمع ہو کر بیٹھے ہیں اللہ, ان کی آمین کے ساتھ ہماری سب کی آمین ملا کر کے اے اللہ ہم سب کی مغفرت فرما. وصلی اللہ تعالی علی خیر خلق سیدنا محمد وآلہ وسلم اجمعین برحمتک یا ارحم الراحمین.